تذکرہ کرنا ہے اور ایک وہ چیز جو اندرون میں اچھی ہوتی ہے اس کا ذکر کرنا ہے، تاکہ دس دنوں میں کم از کم دس صفات حمیدہ کا مذاکرہ ہو جائے، دس صفات رذیلہ کا مذاکرہ ہو جائے. یہ ذہن میں خاکہ ہے، ہو سکے گا یا نہیں وہ تو معلوم نہیں. اس واسطے کہ ارادہ اپنا الگ ہوتا ہے، منشا مولا کا موافق ہوتا ہے، زندہ بندوں کے ارادوں کی تکمیل ہوتی ہے، ورنہ نہیں. وہ جو چاہتے ہیں وہ ہوتا ہے، ہم جو چاہتے ہیں وہ نہیں ہوتا. ہمارے حضرت شاہ صوفی غلام محمد صاحب رحمۃ اللہ علیہ سے صاحب نے کہا، حضرت میں ایسا چاہ رہا تھا، ایسا چاہ رہا تھا، میں چاہ جیسا چاہ رہا تھا ویسا نہیں ہوا، ایسا بولے. حضرت بولے آپ کا چاہا ہوا کب ہوا؟ جب ہوا ان کا چاہا ہوا، ہے نا؟ ہمارا اپنا چاہا ہوا کب ہوتا ہے؟ ماشاء اللہ کان وما لم یشاء لم یکن. حدیث میں آتا ہے اللہ جو چاہتے ہیں وہ ہوتا ہے، اور جو اللہ نہیں چاہتے وہ نہیں ہوتا. اللہ کے ہونے کی دلیل پکڑی لوگوں نے اس صورت حال سے جو انسانوں کے درمیان میں پائی جاتی ہے. انہوں نے کہا عرف تو ربی بفصل عزائم، میں نے اپنے پروردگار کو پہچانا میرے ارادوں کے ٹوٹ جانے کی وجہ سے. تمہارا آج کے مذاکرے میں یاد ہے کہ دو چیزوں کا تذکرہ مختصراً کر دیا جائے. ایک بھائی دنیا کی محبت، مال کی چاہت، چیزوں کی خواہش، یہ ایسی بیماری ہے کہ اس بیماری کے بارے میں نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر اس بیماری کا علاج نہ ہو اور کسی کو چھٹکارا نہ ملے اور یہ بیماری کسی میں پرورش باقی رہے تو اس کو تسکین ہوتی ہی نہیں کسی بھی مرحلے پر پہنچ کر. آپ نے فرمایا کہ انسان کے اندرون میں مال کی چاہت اس درجے زیادہ ہے کہ اگر اسے ایک جنگل سونے کا دے دیا جائے تو دوسرے کی خواہش کرے. اور حدیث کے الفاظ میں لا یملأ فاه الا التراب، آدمی کی یہ جو تقاضا ہوتا ہے نا، چاہت ہوتی ہے، اس کا منہ بھرتا ہے سوائے مٹی کے، مٹی میں جانے کے بعد ہی بھرتا. اللہ پاک نے قرآن پاک میں سورۃ التکاثر میں ارشاد فرمایا الہاکم التکاثر حتی زرتم المقابر، بڑوتری کی خواہش تم کو غفلت میں ڈالے رکھتے ہیں کہ یہاں تک کہ تم قبروں میں جا پاؤ گے. یہ بیماری کو اپنے اندر سے نکالنا، چیزوں کو نہیں جانا، مال دنیا کا، دنیا دنیا کی چیزوں سے تعلق ضرورت کے بقدر رہنا، ہاتھ میں رہنے کی چیز نہیں، دل میں رہنے کی چیز نہیں، استعمال کرو. محبت نہیں اس، تعلق ہے تو ان کی وجہ سے رکھنا، دین کی وجہ سے رکھو. ایسا تعلق نہ رہے کہ جس کی وجہ سے دین میں خلل آ جائے، ایسا تعلق نہ ہو کہ جس کی وجہ سے حق تعالیٰ جل شانہ کی رضا اور خوشنودی میں فرق آ جائے. یہ سخت ممنوع. مشہور حب الدنیا رأس کل خطیئہ، دنیا کی محبت ہر برائی کی جڑ ہے. اس واسطے یہ چیزوں کی محبت کو اندرون سے نکالنا. اس کے واسطے نبی رحمت صلی اللہ علیہ وسلم نے جو طریقہ حضرات صحابہ کرام کے لیے استعمال کیا اپن بھی سوچنا. آپ نے کیا فرمایا، جا رہے تھے صحابہ کرام کے ساتھ، ایک جگہ کچرا پڑا ہوا تھا، کچرے میں مرا ہوا بکری کا بچہ پڑا ہوا، وہاں جاتے جاتے آپ ٹھہر گئے. مخاطب کر کے کہا کہ اس کو کون کتنے میں خریدے گا؟ حضور کوئی مفت میں بھی رہنے کو تیار نہیں، کوئی مفت میں بھی لینے کو تیار نہیں. کھا کے بالکل بے حیثیت ہے، بے وقار ہے، نکما ہے، خراب ہے، چاہے جانے کے لائق نہیں ہے. اسی لیے بولے جی تبھی تو لا کے یہاں پھینکا گیا ہے. آپ نے فرمایا پوری دنیا اس سے بھی زیادہ بے حیثیت. آپ نے یوں مختلف انداز سے، مختلف طریق سے لوگوں کے اندرون میں چیزوں کی محبت میں نکالا. دوپہر کے آپ نے بزرگوں کے حالات میں ایک بزرگ کا قصہ سنا, حضرت سعد رضی اللہ عنہ کا, کہ ان کے پاس میں ایک صاحب آئے اور ہیرے جواہرات سے جڑا ہوا بادشاہ کا تاج جو ان کو مل گیا تھا کسی مٹی کے نیچے دب گیا تھا, ان کو ہاتھ لگ گیا تھا, کسی کو پتا نہیں تھا کہ یہ تاج کہاں ہے, کس کے پاس ہے بھی کہ نہیں ہے, ان کے پاس تھا, اس کو لائے, لا کے حضرت سعد بن ابی وقاص کے حوالے کیا اور کہا کہ یہ ایک امانت تھی میرے پاس, مال غنیمت میں ملی ہوئی ہوگی, جنگ میں ملی ہوئی ہوگی, وہ لا کے آپ کے حوالے کر لو. واقعہ نگار نے لکھا ہے کہ اتنا قیمتی تھا کہ اگر وہ اسے رکھ لیتا تو اس کی 7 پیڑیوں تک کسی کو کمانے کی ضرورت نہیں, اتنا قیمتی وہ لا کے لے دے. انہوں نے کہا ارے بھائی, صدر امانت دار, صدر دیانت دار, صدر اخلاص کا پیکر, کون سے آگے تمہارا نام کیا ہے؟ تو اس نے منہ پھیرتے ہوئے واپس پلٹ کے جاتے ہوئے یوں کہا, جس کو خوش کرنے کے لیے میں نے یہ امانت حوالے کی ہے اس کو میرا نام معلوم. محبت دنیا کی نکل جاتی ہے کیونکہ یہ مزاج بند ہے, اور جب یہ بیماری رہ جاتی ہے پھر جہاں کہیں جو کوئی خرابی آپ کو ملے گی اس کے پیچھے یہ جذبہ کار ہوگا. ہر بھی جھوٹ بولے گا اسی وجہ سے بولے گا, دوسرے کا پیسہ نہیں لے گا, دوسرے نے ملی جس کا ہے اسے نے اس کا نہیں میرا ہے, کو بولا مال کی محبت کی وجہ سے دوسروں کی جائیداد دبا دے گا, کائے کو دبائے گا. کم از کم ہم حیدرآباد کے لوگوں کو تو سوچنے سمجھنے کے بعد تو یہیں خود عبرت و معجزت میں بہت سامان موجود ہے, بڑی بڑی حویلیاں, شاندار بنگلے, کروڑوں کی جائیداد ہے نا, کہاں چلے گئے جائیداد ہمارے؟ تو رہ گئی. ابھی رمضان مبارک سے 15 دن پہلے ایک عورت آئی, میں نے کہا مول صاحب وہ ہمارے بچے ہماری بچیوں کا حصہ دینا نہیں چاہ رہے, چاہیے وظیفہ دے کچھ تو دعا بتا دو, بچے بولے ایسا سنے جیسے. میں بولا ذرا تفصیل سناؤ تمہاری کیا قصہ ہے. وہ لوگ نہیں, وہ ہمارے بچوں کے جو دادا تھے وہ بہت جائیداد رکھے گئے. بولا اچھا, بہت جائیداد رکھے تھے. بولے جی پھر کیا ہوا؟ بولے تو وہ جائیداد تو ویسی رہ گئی, وہ بچوں کے دادا چلے گئے. بولے پھر کیا ہوا؟ بولے تو وہ دادا کی جائیداد بچوں کے بابا کو ملی. بولے پھر کیا ہوا؟ تو جائیداد رہ گئی, بچوں کے بابا چلے گئے. میں بولا بس ایک بات جا کے بچوں سے بول دو, تمہارے ایک بات جا کے بچوں سے بول دو دادا کنے تھی انہوں چلے گئے انہیں رہ گئی, بابا کنے آئی بابا چلے گئے رہ گئی, تمہارے کنے آئی ہے تم چلے جائیں گے انہیں رہ جائیں گے. جب رہنے والی, جب آپ کے پاس رہنے والی نہیں ہے اور آپ رہنے والے نہیں ہے تو لڑ لیتے گئے جس کا حصہ اس کو دو. مال کی جب محبت ہوتی ہے وراثت کا حکم پورا نہیں کرتا, چوری ڈکیتی سے گریز نہیں کرتا, جھوٹ بول کے کمانے میں کوئی تامل نہیں کرتا, دھوکہ دے کر مال کو بڑھانے میں کسی قسم کا کوئی اسے حجاب اور جھجک نہیں ہوتی, مختلف انداز سے آدمی کماتا جاتا ہے جماتا جاتا ہے, یہ سب کے سب مال کی ہے, اس کی وجہ سے ساری خرابی اس کی وجہ سے. اسی لیے دنیا کے بارے میں پروردگار عالم نے جو کچھ بیان فرمایا قرآن پاک میں, پیارے حبیب صلی اللہ علیہ وسلم نے جو کچھ ارشاد فرمایا اپنے احادیث مبارکہ میں, اس کا وقتاً فوقتاً مطالعہ کرتے رہنا چاہیے. اللہ تعالیٰ فرماتے ہیں ما عندکم ینفد وما عند اللہ باق, جو تمہارے پاس ہے وہ تو ختم ہو جانے والا ہے, جو اللہ کے پاس ہے وہ رہنے والا ہے. کل من علیہ فان, سب چیز سب کے سب فنا ہو جانے والے ہیں. کل شیء ہالک الا وجہ, ہر چیز ختم ہو جانے والی ہے سوائے اللہ کی. اسی لیے اس کو چاہنا ہے, اس محبت کو دل سے نکالنے کے واسطے کہتے ہیں کہ بھائی روزانہ اللہ کا ذکر اس کثرت سے کرو, اس کثرت سے کرو کہ اللہ کا ذکر کا نور جب دل میں آئے گا تو یہ غفلت کا کچرا پورا نکل جائے. دل میں نور آنا ضروری. کہتے ہیں کہ صاحب कमरे का अंधेरा अगर दूर करना है तो क्या करना, अंधेरा ऐसा अंधेरा वैसा अंधेरा वैसा बोल लेते थे तो अंधेरा तो जाने का सवाल है नहीं। क्या करना है, आसान तरीका है कि वो अंधेरे कमरे में क्षमा रोशन कर दे। क्षमा रोशन कर दी जाती है तो जैसे तारीकी पर हो जाती है, तारीकी खत्म हो जाती है। यही हाल दिल के कमरे में दुनिया की मोहब्बतों का जो कचरा जमा हो गया है, अगर इसको निकालना है तो अल्लाह की मोहब्बत और उनके जिक्र का नूर दिल में दाखिल करो, इंशाअल्लाह रबीब ये जुल्मत सब के सब खत्म हो जाए। हमारे अकाबिर में बुजुर्गों में अजीब अजीब किस्म के लोग गुजरे, हजरत शाह मीर अलिया बड़े बुजुर्ग गुजरे हैं, सिलसिले के बुजुर्गों में ऊपर जाके उनका सिलसिला मिलता है। उनके पास में एक शाहजादा बैत होने के वास्ते आया, बादशाह का बेटा बैत होने के वास्ते आया, तो उन्होंने उस वक्त में हिकमत नहीं समझी, मसलहत नहीं समझी और बैत लेने से इनकार कर भाई इस वक्त नहीं। उनके भाई साहब को मालूम हुआ शहजादा आया था मुरीद होने के वास्ते, इन्होंने मुरीद नहीं करेगा थे, बोले शहजादा आया था बोल के सुना तुम्हारे पास, बोले जी फिर कहीं को नहीं करे मुरीद, सोने की चिड़िया छोड़ दिए। भाई बोले देखो, तो बुजुर्ग बोले अपने काम में लगे रहो, ऐसी बहुत सी चिड़ियां आती रही चीजों का नीचा। और शामी अलिया रहमतुल्लाह ने यूं इरशाद फरमाया, जरूरियात को पूरा करने से मुतल्लिक बहुत ज्यादा तशवीश में पड़े रहने की जरूरत नहीं है। उन्होंने यूं फरमाया कि जब अल्लाह ने मुंह बनाया है, जब अल्लाह ने गिजा का रास्ता बनाया है तो गिजा देना है, बोल के इसको बनाया है। उन्होंने शेर में बोले तो है, वो शेर आसानी से नहीं समझते मगर बोल देता हूँ, उर्दू का शेर पुराने जमाने की उर्दू है, 300 साल पुरानी, मगर बहुत ज्यादा बिगड़ी हुई नहीं है, थोड़ी सी तब्दीली के साथ आपको सुनाया तो साफ समझ में आ जाता। शहमीर नकर फिक्र तो खुशकूत की वल्लाह, शहमीर नकर फिक्र तो कुछ कूद की वल्लाह, रज़ाक तेरा कादिर व क़य्यूम है अल्लाह, चीरा है जीने मुंह को, चीरा है जीने मुंह को, वो क्या रिस्क न दे, ला हौला वला कुव्वता इल्ला बिल्लाह। ये है उनकी रुबाई, थोड़ी तब्दीली करके अब मैं आपको सुना रहा हूँ। शहमीर नकल फिक्र तो कुछ रिस्क की वल्ला, रज़ाक तेरा कादिर व क़य्यूम है अल्लाह, खोला है जिसने मुंह को वो क्या रिस्क न देगा, ना हौला वला कुव्वता इल्ला बिल्लाह। अरे भाई अल्लाह ताला बनाया है तो देना है तो ही बनाया है ना। अल्लाह पाक ने कुरान पाक में फरमा दिया, वमा मिन दाब्बतिन फिल अर्ज़ि इल्ला अल्लाह रिज़्क़ुहा, जितनी भी जानदार चीजें हैं सबकी रोजी की जिम्मेदारी अल्लाह ने ले ली। एक बुजुर्ग का कौल है कि अगर आसमान तांबे का जमीन लोहे की हो जाए और एक कतरा भी न बरसे तब भी मुझे अपनी रोजी की फिक्र नहीं है। मेरे काय के वास्ते नहीं है, स्वास्थ्य नहीं है, मैं तो बनाने वाला बोला तेरी रोजी मेरे जिम्मे है, अब मैं क्या फिक्र है। दौड़ धूप ये सब परेशानी क्या है, बोले तो ये ख्वाहिशा पूरा करने की है, जरूरत पूरी करने की नहीं है। जरूरत बहुत मुख्तसर है हमारी, हमारी जरूरत बहुत मुख्तसर है। ये मिजाज हजरत सहाबे किराम ने बढ़ा दी, फक्र की मालिक नहीं होने, जिन जिन लोगों के पास माल वगैरह नहीं है उनकी फजीलत मुजाकरे में आई हजरत सहाबा इकराम के दौर में। और आपको मालूम की बड़ी फजीलत आई कि मोहताज ईमान वाला मालदार ईमान वाले से 500 साल पहले जन्नत में जाए। इस्लाम ने मालदारी की मजम्मत नहीं की है, ये भी गलत है, भी नहीं रहा मालदारी की मजम्मत नहीं है इस्लाम ने, माल से मोहब्बत करने की बुराई। तो जब ये फक्र की फजीलत सामने आई तो एक साहब पूछे, हजरत मेरा भी शुमार फुकरा में है कि नहीं है, यानी अपनी हालत को उन्होंने बहुत कम मामूली हालत समझ के पूछे फजीलत का, मैं भी मुस्तहिक हूं कि नहीं हूं, मेरा भी शुमार फुकरा में है कि नहीं है। उन्होंने कहा सर छुपाने को थोपड़ा है और तो हाँ है सर, भूख मिटाने को रोटी का टुकड़ा है और तो हाँ सर है, घर में औरत भी है औरत भी है। अच्छा ये जाने आने का तो सवारी वारी भी है कुछ छोटी मोटी। बोले जी साहब तुम कहाँ फकीर हो, फकर तुम्हारे पास है। तो उसने कहा हजरत मेरे पास में एक नौकर भी है। सोनर कहा ओहो फिर तो तुम बादशाह हो, आज हम लोगों का ये सब है नहीं है, जाने को अड़े हैं खाने को परेशानी नहीं है। क्या परेशानी है, खाए नहीं जाने की है। है ना, नहीं है बोल के तो कैसा आ रहे थे आजकल, क्या कैसा आ रहे हैं, खाए नहीं जा रहे। क्या खाना बोल के नहीं आ रहा, केस खाए नहीं जा रहा बोल के। इस जमाने में कहां फकर है। इस बात से आपको मालूम होना चाहिए कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मुझे मेरी उम्मत पर तंगी का खौफ नहीं है बल्कि मेरी उम्मत पर दुनिया की कुशादगी का खौफ। कहीं ऐसा न हो कि ये भी माल के फितने में ऐसे ही पड़ जाए जैसे कि ताबत के लोगों ने पढ़ा और इस तरीके से वो राह रात को उन लोगों ने छोड़ दिया। कहीं ऐसा न हो कि मेरी उम्मत पर माल की फरावानी उनके अंदर गफलत का सामान डल दे। तो भाई ये बहुत बुरी सिफत है अंदर उनमें, माल की हिर्स की दुनिया की मोहब्बत की, इसे निकल। उसके बाद से इसकी फना पसीरी खत्म होने को ध्यान में रखा। बात में याद आ तो हमारे अकाबिर और बुजुर्गों के पास में ऐसे थे कि आज तो आज के अच्छे अच्छे मुत्तकी परहेजगार लोगों को भी हजम नहीं हो सकता, ऐसा जी में यार मिजाज था उन लोगों। यही बुजुर्ग हजरत शर्मीर औलिया क्या कहते हैं, शरबतो ना नजरम नेस मुयसर गम नेस, शरबतो ना नजरम नेस मुयसर गम नेस, बर्ग बालाए दरख आब बदरिया कम नेस। यानी क्या मतलब है, इन्हें कोई शरबत नहीं मिला, खाने को रोटी नहीं मिली, तब भी फिक्र की बात नहीं है। इस वास्ते कि दरख्तों पर पत्ते कम नहीं है, दरिया में पानी कम नहीं है। क्या मतलब, मतलब ये है कि जो जरूरत पड़ेगी तो पत्ते जाग लेंगे पानी पी लेंगे, ऐसा मतलब। मतलब ये मैार तो आज के अच्छे अच्छों को मुजाकरा हम सिर्फ इस बात से कर रहे हैं कि भाई ये दुनिया की जो मोहब्बत में बहुत ज्यादा घिर गए वो निकले, उससे निकलना अपने आप को निकल। रमजान मुबारक जैसा मुकद्दस महीना और उसका अखीर अशरा जैसा जिंदगी का सबसे कीमती दौर, उसमें आप देखिए बाजारों में ऐसा मालूम होता है कि ये नेकियों का नहीं पैसों के कमाने का मरवाना, हजारों नहीं लाखों दुकानें और हर दुकान पर एक एक नहीं कई कई लोग और उसके ऊपर खरीदारों का हुजूम इतना के पांव रखने को जगाने। इसका मतलब ये है कि करोड़ों लोग हैं जो इस कदर अजीम शान महीने में ऐसी मुबारक तरीन सातों में अल्लाह जल्ले शानहू की रिजा जोई वाले आमाल में लगने के बजाय वही चीजों की मोहब्बतों की बुनियाद पर लगे। हमारे एक साथी ने बताया कि एक घर में दीनी मुजाकरा होता था, कहा कि भाई बेटे देखो कुछ भी लेना है करना है कोई चीज जरूरियात की ला लेना है तो रमजान आने से पहले पहले ला लेना। रमजान का जमाना बाजारों में घूमने का फिरने का ये वो चीजें खरीदने का नहीं है, बिल्कुल जरूरत की चीज है, बल्कि ऐसी जरूरत की कोई खास चीज रहती नहीं। और ऐसा कौन सा जमाना है जिस जमाने में हमको हमारी जरूरत की चीज नहीं मिलती हो, अगर कुछ ला ही लेना है तो रमजान आने से पहले पहले जाके ले। घर के लोगों का जहन बन गया, बच्ची का भी जहन बन गया, घर में छोटी बच्ची थी उसका भी जहन बन गया, तो रमजान आने से पहले बाजार को चले गए, अम्मा बाबा बच्ची को ले लेते, बेटा तुमको जो कपड़ा पसंद है तुम ले लो। दुकान में गए, एक कपड़ा ले गया दूसरा कपड़ा ले गया, दुकान वाला पूछा कर देखो अगर नया स्टॉक बना है तो रमजान में कैसे ले जाते, पुराना स्टॉक है ये बोले। बोला वो बच्ची बोली नहीं चाचा, जो कपड़े हैं इसमें से हमारा हम कोई ना कोई एक ले लेके चले जाते, रमजान में हमारे को आना जाना नहीं होता, रमजान खरीदी का जमाना नहीं होता, रमजान में बाजारों वजारों को नहीं निकलते, जो कपड़े है वहाँ पर कोई बदलाव बस उसमें से लेके चले जाते। तो पहले तो दुकान वाले को समझ नहीं आया कि ऐसा गिरा काम मिलता उसे। बहुत गौर से बच्ची को देखा, बच्ची के सरपरस्तों को देखा, और क्या बोल रही जी बच्ची है, नहीं भैया हमारे पास में ऐसा ही है जिसका रमजान में बाजारों को जाते करते हैं, ठीक नहीं है वहाँ। रमजान का जमाना तो अल्लाह को राजी करने वाले हमारे में लगे रहने का जमाना है। तो थोड़ी देर के बाद से दुकान वाले के ऊपर सख्ता सा तारी हो गया थे, और फिर उसके बाद में होश संभाल के बच्ची के माँ बाप से बोला, अगर हमारे मुसलमानों को सबको ये बात समझ में आ रही तो हम बाजार वाले लोगों को भी रमजान सही मिल जाएंगे, कारोबारियों का रमजान भी सही हो जाएंगे अगर उनको इतना समझ में आ गया। ये सारी जो खराबियां कहगी वजह से हैं भाई, मार की मोहब्बत की वजह से। और फिर और मजे की बात सुनाऊ आपको, खानों में किसी खाने पर इत्मीनान नहीं हो रहा, शरबतों में किसी शरबत पर इत्मीनान नहीं हो रहा, कपड़ों में किसी कपड़े पर इत्मीनान नहीं हो रहा, गाड़ियों में किसी गाड़ी पर इत्मीनान नहीं हो रहा, घरों में किसी घर पर इत्मीनान नहीं हो रहा, हर जमीन में लिबास बदलना, हर चंद वर्षों में गाड़ी बदलना, और हर कुछ अरसे के बाद में मकान में या तो दूसरा मकान बनाना या उसमें कुछ तब्दीली करना, खाने के आइटमों में 25 किस्म की आइटम बना लो फिर भी इत्मीनान में कुछ और होना, एक किस्म का शरबत समझ में नहीं आ रहा, हजारों किस्म की शरबत निकल गए बाजारों में, तसल्ली है हमारी उस, क्या बात है। बुजुर्ग ने बड़ी अच्छी बात कही, यूं फरमाया कि आदमी में एक नहीं खत्म होने वाली ख्वाहिश है, आदमी में एक नहीं खत्म होने वाली ख्वाहिश है, और खत्म हो जाने वाली चीजों से वो ख्वाहिश पूरी करना चाह रहा है। फिर अच्छा सुनना, नहीं खत्म होने वाली ख्वाहिश को खत्म होने वाली चीज से खत्म करना चाह रहा, हाथी को गुलिया में डालना चाह रहा जाता, नहीं खत्म होने वाली ख्वाहिश खत्म होने वाली चीजों के जरिए से कैसे पूरी हो सकती है। इसी वास्ते किसी मरहले पर पहुंचकर आदमी को इत्मीनान नहीं होता। फिर उसके बाद समझाते हुए यूं कहा कि कभी गौर किया तुम लोगों ने कि नहीं खत्म होने वाली जो ख्वाहिश हर आदमी में है, काहे की ख्वाहिश है, किस चीज की ख्वाहिश है यार। यूं फरमाया कि असल में इंसान में नहीं खत्म होने वाली जो ख्वाहिश है वो नहीं खत्म होने वाली जात को पाने की ख्वाहिश। जब आदमी को अल्लाह मिल जाता है तो फिर उसको तसल्ली हो जाती है, इत्मीनान हो जाता है, यूं कहता है अब मुझे कुछ नहीं चाहिए, इसको मांग लेना है बाकी के दिनों में। बहरहाल दुनिया की मोहब्बत और माल की हिर्स ये एक बुरी बीमारी है जो अंदर उनमें पाई जाती है, बहुत सी खराबियों की ये जड़ है, इसीलिए इसको निकालने के लिए अल्लाह जल्ल शानहु से दुआ भी मांगना और इनका कहना, अल्लाहुम्म तहिर कल्बी अन गैरिक, ए अल्लाह अपने गैर से मेरे दिल को पाक कर दे, दुनिया की मोहब्बत से मेरे दिल को खाली कर दे, अपने अपने हबीब की मोहब्बत मेरे दिल में होता है। और इसके भी मुकाबिल दूसरी चीज भाई सोहबत है, आखिरत की रग़बत का पाया जाना, दुनिया से बेरग़बती करना। मगर चूंकि वक्त हो रहा इसके बिना पर इतना मुज़ाकरा काफी है, इसके भी मुकाबिल पाए जाने वाली जो अच्छी सिफत जो अपने अंदरून में पैदा करना चाहिए, इंशाल्लाह उसका मुज़ाकरा आएगा, मुलाकात में होगा। अब तारा जल्ल शानहू से ही मुआमल की हम सबों को اللهم لك الحمد كله ولك الشكر كله رب اغفر وارحم وتجاوز عما تعلم انك انت الاعز الاكرم ربنا آت نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها اے الله زینت ایمان سے ہم سب کو آراستہ فرما، اپنی اپنے حبیب کی محبت سے ہمارے دلوں کو معمور فرما، اے اللہ ختم ہو جانے والی چیزوں کی محبتوں سے ہمارے دلوں کو خالی فرما، اے اللہ تیرے غیر سے ہمارے دلوں کو پاک فرما دے، اے اللہ دنیا دنی کی محبت ہمارے اندرون سے نکال دے، اے الہ العالمین اپنے فضل و کرم سے ہم سب کی بہترین تربیت فرما، ہمارے نفوس کا تزکیہ فرما، اے اللہ ہمارے دلوں کو اوصاف حسنہ سے آراستہ فرما، اے الہ العالمین آخرت کی فکر عطا فرما، یقین کی دولت عطا فرما، عبادت کا ذوق عطا فرما، تلاوت کا شوق عطا فرما، اے اللہ ایمان کی حلاوت نصیب فرما، اخلاق کی درستی عطا فرما، معاملات کی صفائی نصیب فرما، معاشرت کی پاکیزگی عطا فرما، اے کریم آقا جب تک کہ جینا ہو آپ کی مرضی کے مطابق جینا آسان فرما، اور جب اس دنیا سے گزرنا ہو تو ایمان پر موت نصیب فرما، آپ کے راضی ہونے کی حالت میں اس دنیا سے جانا ہمارا مقدر فرما، اے اللہ ہم سب کو ماہ مبارک کی پوری رحمتیں عطا فرما، پوری برکتیں عطا فرما، ہر ایک کی مغفرت فرما، مولا دوزخ سے اس خلاصی کے دہے میں ہم میں سے ہر ایک کو دوزخ سے خلاصی نصیب فرما دے، اے اللہ کسی کو بھی محروم نہ فرما، اے اللہ کسی کو بھی محروم نہ فرما، اے اللہ پوری امت مسلمہ پر رحم فرما، اے اللہ ہم کمزوروں پر رحم فرما، مولا اس مجمع میں دور دراز سے آئے ہوئے بہت سے احباب ہیں، سفید بالوں والے بھی ہیں، کمزور و ضعیف بھی ہیں، بیمار بھی ہیں، مولا نوعمر نوجوان بھی ہیں، اپنے کرم سے مولا سب کی جائز مرادوں کو پورا فرما، اے الہ العالمین دارین کی سعادتوں کو مقدر اور میسر فرما، ہم میں سے ہر ایک کو شب قدر عطا فرما اور اس کی مقبول عبادتیں نصیب فرما، اپنے کرم سے مولا ہماری دعاؤں کو قبول فرما، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، وصلی وسلم وبارک علی سید المرسلین، الحمد للہ. ہاں بھائی یہ تاپ رات ہے، ساتھ ہی اس بات کا خیال رکھیں کہ آج جتنا زیادہ عبادت کی جا سکتی ہو انفرادی حیثیت سے اس میں لگے رہیں. ایسے ہی ایک بات یہ ذہن میں رہے کہ نماز کے ادا کرنے سے متعلق جو سنن ہیں، جو آداب ہیں، جو اصول و قواعد ہیں، اس کا لحاظ رکھتے ہوئے نماز کو ادا کرنے کا اہتمام کرنا چاہیے. اس سلسلے میں باقاعدہ طور پر اپنی اپنی نمازوں کو جاننے والے لوگوں سے بتا کر ٹھیک کر لینے کی بھی کوشش کرنی چاہیے. ایک غلطی عام طور پر یہ دیکھنے میں آ رہی ہے کہ ساتھی جب سجدے سے اٹھ کر کھڑے ہوتے ہیں تو کچھ تو ضعیف کمزور لوگ ہوتے ہیں یا جسیم لوگ ہوتے ہیں، تو ان کے واسطے تو بہرحال ہاتھوں کا سہارا لے کر کھڑے ہونے کی ضرورت پڑتی، لیکن سستی کاہلی کی وجہ سے اچھے خاصے صحت مند نوجوان بھی ایسا کریں، ایسا نہیں کرنا چاہیے. جن کو دیکھا گیا ہو سکتا ہے کہ وہ کوئی بیمار ہو یا ان کو کوئی عذر ہو جس کی وجہ سے ویسا کیے ہوں، لیکن جب ایک چیز سامنے آتی ہے تو ذہن منتقل ہوتا ہے کہ کہیں ایسا نہ ہو کہ ہماری سستی کاہلی کی وجہ سے ہم آداب صلات کے خلاف نماز ادا کر رہے ہوں. اس لیے ہاتھ دے کے بغیر سیدھا کھڑے ہوئے گھٹنوں پہ ہاتھ رکھ کے کھڑے ہو جانا، گھٹنا بھی اٹھا دیا جائے، ہاتھ بھی زمین پہ رکھا ہوا ہونے کی حالت میں باڈی کو اٹھایا جائے، یعنی گویا بوجھ گھٹنوں اور دونوں ہاتھوں پر لیا جائے یا دونوں ہاتھوں پر پورا بوجھ لے کر کھڑا ہوا جائے، یہ ادب کے خلاف ہے. جو لوگ سیدھا کھڑے ہو سکتے ہوں وہ اس سے پرہیز کریں. دوسری چیز یہ ہے کہ بھائی آپ کے لیے افطار کا جو وقت ہوتا ہے، سحر کا جو وقت ہوتا ہے، وہ عام طور پر آپ کو معلوم ہے کہ 4:15 بجے سحر کے لیے آپ کو بلایا جا رہا، اور افطار کا وقت تو اپنے کو تقریباً معلوم ہی رہتا ہے. کیونکہ اتنے سارے لوگوں کا جانا ہے، وہاں بیٹھنا ہے، ہاتھ دھو کے بیٹھنا ہے، تو اس کی بنا پر ذرا سا پہلے ان کو خود ہی آ جانے کی کوشش کرنی چاہیے. بلانے والے ساتھیوں کو بھی چاہیے کہ یوں عرض کر دیا کرے کہ بھائی دسترخوان تیار ہے، آپ ذرا تشریف لائیں، یہ جملہ زیادہ اچھا ہے. اسی طریقے سے کھانے میں بھی ایک قسم کی کوتاہی یہ دیکھنے میں آ رہی کہ بعض لوگ وضو کرتے ہیں یا کھانا کھاتے ہیں تو بازو والے لوگوں کے وضو کرنے میں، بازو والے لوگوں کے بیٹھ کے کھانا کھانے میں بڑا تکلف ہو جاتا ہوں، اس وجہ سے کہ ان کے وضو کا طریقہ کچھ ایسا رہتا کہ بازو والا آدمی اطمینان سے بیٹھ کے ان کے بازو وضو نہیں کرتے، بھائی ذرا سنجیدگی سے، تہذیب سے، طریقے سے، سلیقے سے وضو کرو. کھنکارتا ہے آدمی، تھوکتا ہے آدمی، ناک صاف کرتا ہے آدمی، پانی ڈالتا ہے کچھ اس انداز سے کہ آزو بازو کے لوگوں کے اوپر چھینٹے اڑنے لگتے ہیں، تو بازو والے شخص کو بیٹھ کر وضو کرنے میں بڑا تکلف ہوتا ہے. اس کی بنا پر ہدایات میں ایک بات یہ کہی گئی ہے کہ اپنے سے کسی کو تکلیف نہ ہو، استخاصیال. اسی طریقے سے دسترخوان پہ بھی ہوتا ہے کہ آدمی مسافہ کھاتا کچھ اس انداز سے ہے کہ اس کے کھانے کے انداز سے بعض لوگوں کو جی ذرا گرانے سی ہو جاتی ہے، کراہت سی محسوس ہوتی ہے. وہ ہاتھ کو صاف کرتا ہے یا انگلیوں کو صاف کرتا ہے، اس میں تہذیب کا، سلیقے کا، طریقے کا لحاظ نہیں ہوتا. اسی لیے حکم ہے اس بات کا کہ لقمہ بناؤ چھوٹا، جہاں تک ہو سکے کام چل سکے تو کم سے کم انگلیوں کا استعمال کرو. کیونکہ عرب وغیرہ میں صرف روٹی عام طور پر زیادہ استعمال میں آتی تھی، تو نتیجے میں چین ہی انگلیوں کا استعمال میں آتا تھا، اور وہ بھی ایسا استعمال کرتے تھے کہ دھونے کی کوئی خاص ضرورت پیش نہیں آتی تھی. وہ ذرا سا بھیگا کے جو کچھ اس کے نمی ہوتی تھی چہرے پر، پنڈلیوں پر پوچھ لیا کرتے تھے، حصہ ختم ہو جاتا تھا. ہاں اپنے پاس میں کھانے کا جو نظام ہے اس میں چونکہ اپنے کو پانچوں انگلیوں کا استعمال کرنا پڑتا ہے، تو کچھ ایسا کھاؤ کہ ہمارے کھانے کے انداز سے سمجھ میں آئے. بہت سلیقہ، طریقہ، سنجیدگی، وقار، بعض والوں کی پوری رعایت کے ساتھ میں اپنا کھانا ہو. بہرحال یہ کچھ چیزیں ہیں، ایک ایک چیز کی طرف توجہ کرتے رہنی چاہیے تاکہ ہماری چھوٹی سے چھوٹی زندگی کا جز بھی درست ہو جائے اور بڑے بڑا سے بڑا زندگی کا جز بھی درست ہو جائے. اور یہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کی دی ہوئی تعلیم کی برکات ہیں کہ اسلام ہی وہ واحد مذہب ہے جو ہر پہلو سے انسانوں کی تربیت کرتا ہے. پیارے نبی علیہ السلام نے ایک مرتبہ حضرات صحابہ کرام کو طہارت لینے کا طریقہ بتایا کہ پانی استعمال کرو تو اس سے پہلے ڈھیلا استعمال کرو، تین ڈھیلوں کو استعمال کرو. آپ نے یہ جو طریقہ استعمال فرمایا بڑے استنجا کے لیے، تو اس کا مذاکرہ جب باہر ہوا تو کفار اور مشرکین کو مذاق اڑانے کا موقع ملا. کہنے تمہارے پیغمبر کیسے پیغمبر ہیں، یہ معمولی معمولی چیزیں بھی بیان کرتے ہیں. حضرات صحابہ، حضرات صحابہ سے ہم جیسے مروب قسم کے لوگ نہیں تھے کہ کوئی مغربی تہذیب سامنے آ رہی ہے تو ہم سمجھتے ہیں اسلام کی تہذیب بہت معمولی ہے. ایسا مروب ہو جانے والا طبقہ نہیں تھا وہ حضرات صحابہ کا. صحابی رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا بغیر کسی جھجک کے اور بڑے فخریہ انداز میں فرمایا، ہاں ہاں ہمارے پیغمبر وہ پیغمبر ہیں جو ہم کو چھوٹی سے چھوٹی بات بھی سکھاتے ہیں اور بڑی سے بڑی بات بھی سکھاتے ہیں. تو یہ اسلام کی خصوصیت ہے. اس واسطے اپنے 24 گھنٹے کے ہر پہلو کو درست کرنے کا ہم ساتھی کو اہتمام کرنا چاہیے. اللہ تعالیٰ توفیق سے عمل مرحمت فرمائے. سات رات ہے، کل 11 بجے تو زیادہ تر کمر سیدھی کرنے کی فکر میں لگ گئے تھے ساتھیاں، آج ذرا ہمت سے کام لینے کی کوشش کرو جی، اس واسطے کہ بہرحال پھر ایک درمیان میں غیر تاخرات بھی آنے والی. اللہ تعالیٰ حوصلہ دے، ہمت دے، توفیق عطا فرمائے. سبحان اللہ وبحمدہ، سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت. Yeah.